अल्लाह अकबर। तो लेकिन सबके लिए दर्दनाक अजाब नहीं है। वो जो रासिकुना फिल इल्म मिनहुम, इनमें से जो रासिकुना फिल इल्म है ना, जो समझते हैं वाकई अपनी किताब को गहराई में, उसका इल्म रखते हैं। वल मोमिनुना, जो ईमान लाने वाले हैं इनमें से, वो किस पे ईमान लाते हैं? युमिनुना बिमा उन्जिला इलैका, वो ईमान लाते हैं उस पर भी जो आप सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल किया गया, यानी इस कुरान पर ईमान ले आते हैं वो, क्योंकि उनका इल्म गहरा होता है। वमा उन्जिला मिन कबलिक, और जो आपसे पहले नाजिल किया गया, यानी जो किताबें पहले आई तौरात जबूर पे भी ईमान लाते हैं। वल मुकीमीन अस्सलाता, और जो कायम करने वाले हैं नमाज को। वल मुतून अज़्ज़कात, और जो देने वाले हैं जक़ात को, यानी इनमें भी नमाज और जक़ात तो इनमें भी थी, लेकिन उसके बाद इस्लाम ले आते हैं, इस कुरान पे ईमान ले आते हैं, इस नमाज जक़ात का एहतमाम करते हैं। वल मुमिनून बिल्लाही वल यौमिल आखिर, ये नहीं सिर्फ कहा गया कि सिर्फ कलमा ही पढ़ लेते हैं, इसका मतलब कलमा पढ़ना सिर्फ काफी नहीं होता जब तक आगे अमल ना करें, और ईमान लाते हैं अल्लाह पर और आखिरत के दिन पर। उलाइका सनुतीहिम अजरन अदीमा, ये सारे यानी एक जैसे नहीं है, इनमें से ऐसे भी लोग हैं जिनको हम अनकरीब अजरे अजीम देंगे। यहां से पता ये चला कि इतनी लंबी इनकी चार्जशीट आई है ना, उनके उस सवाल के जवाब में आई है कि ये आपसे क्या सवाल कर रहे हैं कि आप हमें उतार के दिखाएं, इनके खुद हालतें देखें, इन्होंने सूद खाया जबकि इनको इससे मना किया गया था, इन्होंने लोगों के माल बातिल तरीके से खाया, इन्होंने लोगों को रोका दीन के रास्ते से, इन्होंने कहा कि हमने ईसा अलैहि सलाम को कत्ल ही कर दिया, यानी कितनी बड़ी बात की, इन्होंने बोहतान बांधा हजरत मरियम अलैहि सलाम पे, इन्होंने ये सारे काम किए ना, इसकी वजह से अल्लाह ताला ने बताया कि ये इनको जेब नहीं देता कि ये आपसे ये सवाल करें कि हाँ जी हमारे हमें लाके दिखाएं, जैसे एक मजाक ही हो गया कि हमें ऊपर से उतरता हुआ लाके दिखाएं, तो ये इनको सूट नहीं करता। हाँ इनमें से कोई लोग हैं भी जो अच्छे हैं, जो ये काम करने वाले हैं, मगर अक्सरियत उन लोगों की है। आप सल्लल्लाहु अलैहि वसल्लम से अहले किताब ने सवाल किया, और सवाल क्या था, खास तौर पे यहूद की बात आई थी कि उन्होंने कहा कि आप हमारे लिए कोई ऐसी किताब लेकर आए आसमान से कि हम उसको देखें उतरते हुए, या मतलब ये कि तख्तियों के ऊपर लिखी हुई कोई किताब हो, या ऐसी मुतालबात किए जो कि अजीबो गरीब से थे, और ये आयत नंबर 153 में आप पढ़ चुके हैं। अल्लाह ताला ने उनको जवाब दिया कि ये आपसे किस तरह ऐसे मुतालबे कर सकते हैं, और इनको तो जेब नहीं देता। जिस वक्त मूसा अलैहिस्सलाम इनके पास थे तो देखा इन्होंने उनसे कितने बड़े मुतालबे किए थे, फिर कौन सा ये मान गए थे उसके बाद? इन्होंने कहा था हमने देखना है कि अल्लाह ताला से आप कैसे बात करते हैं, हमने अल्लाह को देखना है, फिर इनके ऊपर तो तूर खड़ा कर दिया लाके, ये तो फिर भी नहीं माने थे, और इनके ऊपर अल्लाह ताला ने इनके जरायम को यहाँ पे मेंशन किया कि देखो ये वो लोग हैं जो ये करने वाले हैं, अभी किस मुंह से आपसे कहते हैं कि हमें इस तरह से करके दिखाओ, इन्होंने तो अपने नबी के साथ क्या सलूक किया, तो है नबी आप इससे रंज ना करें कि इनको शायद ये नजर आ जाता तो ये ईमान ले आते, ये तो इस किस्म के लोग हैं। लेकिन फिर 162 आयत में अल्लाह ताला ने ये भी फरमा दिया कि इनमें कोई लोग हैं ऐसे जो रासिखूना फिल इल्म है, वो कैसे लोग हैं? फिर उनकी अल्लाह ताला ने सिफात बयान फरमाई और उनका अंजाम भी बयान फरमाया कि अल्लाह ताला उनको बड़ा अजर देगा। अब आता है असल में जवाब उनकी बात का। पहले तो ये कहा गया ना कि ये इस लायक ही नहीं है कि ये इस किस्म का मुतालबा करें, इनकी तो ये हिस्ट्री रही है, तो उनकी हिस्ट्री की कुछ ग्लिम्सेस दिखाई गई हमें, कुछ झलकियां दिखाई गई कि देखो ये काम करते थे, और अब यहां पर जवाब दिया जा रहा है। इन्ना औहैना इलैका, हमने आप पर वही की। इन्ना कहने का मतलब क्या, इन्नी क्यों नहीं कहा गया, बेशक मैंने वही की, अल्लाह ताला ने की है ना, तो हम क्यों कहा गया? इसलिए कि एक देखें, आपको पहले भी बताया था कि ये एक शाहाना खिताब का अंदाज है, शाहाना अंदाज है ना, एक बादशाहों का जैसे अंदाज होता है, हम कह के बात करते हैं, तो इसका मतलब ये नहीं कि ये प्लूरल के लिए, जमा के लिए नहीं है। तो बेशक हमने वही की आपकी तरफ, कमा जैसा के,
اوحينا الى نوح، ہم نے وحی کی تھی اسی طرح نوح علیہ السلام کی طرف، والنبیین من بعد، اور ان کے بعد کے نبیوں کی طرف بھی، نوح علیہ السلام کی طرف بھی وحی آئی تھی. اور وحی کا معنی کیا ہوتا ہے؟ خفیہ اشارہ، لغوی معنی اس کا ہوتا ہے خفیہ اشارہ، جو بڑی صورت سے تیزی کے ساتھ کیا جائے کسی کو اشارہ، کہ یعنی کوئی کسی کو اور کو پتہ ہی نہ چلے. ٹھیک ہے، تو کہنے کا مقصد یہاں پہ یہ ہے، یہ بتایا جا رہا ہے کہ آپ کی طرف جو وحی کی گئی کوئی نئی چیز نہیں ہے، اس سے پہلے بھی وحی اتری ہوئی ہے، اور وہ وحی جیسے کہ نوح علیہ السلام پہ اور ان کے بعد کے نبیوں پہ. سب سے پہلے نوح علیہ السلام کو کیوں مینشن کیا گیا؟ اس لیے کہ نوح علیہ السلام سب سے پہلے رسول تھے، صاحب شریعت نبی تھے، ان کو پاس شریعت آئی تھی، اور ان کے بعد بھی نبیوں کے اوپر وحی نازل کی گئی. اور وحی کی جو صورتیں ہیں، کس طرح اللہ تعالیٰ وحی نازل کرتا ہے، وحی نازل کرنے کی مختلف صورتیں اللہ تعالیٰ کی. مثال کے طور پہ ایک صورت کیا ہے؟ وحی قلبی کی صورت، کہ دل میں اللہ تعالیٰ بات ڈال دیتا ہے، دل میں القاء کر دیتا ہے، دل میں پھونک دی جاتی ہے کوئی بات، جس کو کہیں نا، تو دل میں خیال ڈال دیا جاتا ہے، یہ ایک وحی ہوتی ہے، اور یہ اللہ کے لیے کوئی مشکل نہیں ہے. دوسری ایک اور صورت بھی ہے وحی کرنے کی، اور وہ ہے وحی جو اللہ تعالیٰ کسی کے ساتھ کلام کرے، من وراء حجاب، حجاب کے پیچھے سے، جیسے کہ اللہ تعالیٰ نے موسیٰ علیہ السلام کو پکارا تھا، طور پہ موسیٰ علیہ السلام سے باتیں کی تھی نا، اور یہ ہم قرآن پاک میں پڑھتے ہیں، آگے بھی آ رہا ہے موسیٰ کلیم اللہ تھے. تو اللہ تعالیٰ یعنی ڈائریکٹ کسی سے حجاب کے پیچھے سے بھی کلام کر سکتا ہے، سامنے یعنی کھڑا کر کے، اور آپ صلی اللہ علیہ وسلم سے بھی کیا، معراج پہ بلا کے. تو یہ ایک سیکنڈ صورت ہے وحی کی. تیسری صورت وحی کی ہے وحی ملکی، ملک کے ذریعے یعنی فرشتے کے ذریعے وحی، اور وہ اس صورت میں کیا ہوتا ہے کہ فرشتہ وحی لے کے آتا ہے. اب جب آپ صلی اللہ علیہ وسلم کے اوپر ایسی وحی آتی تھی، تو بعض دفعہ تو فرشتہ انسانی صورت میں آتا ہے، جیسے دہیا قلبی کی صورت میں، بعض دفعہ اپنی اصلی صورت میں آپ صلی اللہ علیہ وسلم نے جبرائیل علیہ السلام کو دیکھا. تو یہ صورت بھی ایک وحی کی صورت ہے، جب انسانی صورت میں جبرائیل علیہ السلام آتے تھے، تو یہ صورت آپ صلی اللہ علیہ وسلم کے لیے بڑی آسان ہوتی تھی، اور وہ صورت جس کے اندر آپ کے دل میں بات ڈالی جاتی تھی، آپ کے دل پہ وحی اترتی تھی، وہ صورت جو تھی وہ بڑی آپ صلی اللہ علیہ وسلم کے لیے مشکل تھی. آپ کو ایسے آواز آتی تھی جیسے گھنٹی کی آواز ہوتی ہے، اور اتنی سخت ہوتی تھی یہ آپ صلی اللہ علیہ وسلم کے لیے کہ سردی میں بھی آپ کو پسینہ آ جاتا تھا، اتنی سخت ہوتی تھی. تو یہ وحی کی چند ایک صورتیں آپ کو پتا ہونا چاہیے کہ آپ صلی اللہ علیہ وسلم پہ وحی کیسے نازل ہوتی تھی، کیسے آتی تھی وحی، کیا طریقہ کار تھا. تو ایسا نہیں ہے کہ بغیر حجاب کے اللہ نے بات کی ہو، ایسا نہیں ہے کہ کوئی اور طریقے، یہی تین طریقے تھے وحی کے، اور اسی طرح باقی نبیوں پہ بھی وحی آتی رہی. سارے نبیوں کے ساتھ اللہ تعالیٰ نے من وراء حجاب نہیں بات کی، مگر وحی کی ان باقی صورتوں میں سے صورتیں باقی نبیوں پر بھی آئیں، اور نوح علیہ السلام اور دوسرے انبیاء بھی اس میں شامل ہیں. وَأَوْحَيْنَا إِلَىٰ إِبْرَاهِيمَ وَإِسْمَاعِيلَ وَإِسْحَاقَ وَيَعْقُوبَ وَالْأَسْبَاطِ، اور یہ کیا بات کرتے ہیں؟ اللہ تعالیٰ فرماتے ہیں کہ یہ اتنے زیادہ اس بات میں کیوں شک کر رہے ہیں کہ آپ ہمیں بتائیں، آپ ہمیں دکھائیں کہ کیا آپ کے اوپر وحی آتی کہ نہیں آتی، اور کہ ہم کیسے یقین کر لیں، آپ ہمیں اتار کے دکھائیں یا تختیوں پہ دکھائیں. کیا یہ یقین نہیں کرتے کہ پہلے بھی نبی آئے تھے، ان کے اوپر بھی تو وحیاں اترتی تھی، اور وہ کون سا کتابیں لے آئے ایسی کہ جو لکھی نہیں تھی؟ ابراہیم علیہ السلام آئے، اسماعیل علیہ السلام، اسحاق علیہ السلام، یعقوب علیہ السلام، ان کے پاس تو کوئی تختیاں نہیں تھی، ان کے اوپر بھی تو یہ ایمان رکھتے ہیں. اور اسبات کون ہے؟ یعقوب علیہ السلام کی نسل سے آگے جو پیغمبر آئے ہیں وہ اسبات، یعنی ان کی ذریت، ان کے بچوں میں، ان کی نسل میں، بنی اسرائیل میں آپ کو پتا ہے نا کتنے انبیاء ہیں. تو یہ سارے نبی جو ہیں ان کے بارے میں تو تم نے کوئی اختلاف نہیں کیا، ان کو تم نے نبی ماننا، پھر کیا بات ہے کہ آپ صلی اللہ علیہ وسلم کو ماننے میں اتنی مشکل. عیسیٰ و ایوب و یونس و ہارون و سلیمان اور باقی بھی نبی، عیسیٰ علیہ السلام، ایوب علیہ السلام، یونس علیہ السلام، ہارون اور سلیمان علیہ السلام، ان کو بھی تم مانتے ہو. اور دیکھیں آپ اتنی ایک بڑا ایک باریک سا نکتہ یہاں پہ کہ عیسیٰ علیہ السلام جو ہیں وہ حالانکہ اینڈ میں آئے، اینڈ میں آئے بنی اسرائیل میں، ان کے بعد بنی اسرائیل میں کوئی اور نبی نہیں آیا، ان کے بعد پھر بنی اسماعیل میں آپ صلی اللہ علیہ وسلم آئے ہیں بس، لیکن ان کا ذکر بیچ میں ہے، مڈل میں ہے. اچھا اب کیا ہے کہ یہودی جو تھے وہ ان سارے پیغمبروں کو مانتے تھے سوائے عیسیٰ علیہ السلام کے. اللہ تعالیٰ نے عیسیٰ علیہ السلام کا ذکر اگر آخر میں کیا ہوتا تو یہ پہلے سب کو مان لیتے کہ ہم ان سب کو مانتے ہیں، لیکن یہ آخری والے کو نہیں مانتے. جب مڈل میں لے کر اللہ تعالیٰ نے ان کو رکھا ہے تو یعنی اب اگلوں کو بھی مانتے ہیں، پچھلوں کو بھی مانتے ہیں، مڈل والے کو کیسے نہیں مانتے پھر تم؟ تو ان کو الگ سے نہیں. اور دیکھیں آپ یہ ایک فرق ہے بھی وا اور فا میں، اگر فا ہوتا ہے نا تو اس میں یہ ہوتا ہے کہ یہ چیز ہوئی اس کے بعد یہ چیز ہوئی، ٹھیک ہے؟ یعنی جیسے ہم کہتے ہیں کہ احمد داخل ہوا پھر قاسم داخل ہوا، تو اس کا مطلب کیا کہ احمد کے بعد قاسم داخل ہوا. اگر ہم کہتے ہیں احمد اور قاسم داخل ہوئے تو ان میں سے کوئی بھی پہلے ہو سکتا ہے، کوئی بھی بعد میں اسے ہو سکتا ہے. یہاں پہ بھی وا جب آیا ہے تو اس کا مطلب یہ نہیں کہ یہ کرونولوجیکل آرڈر ہے کہ یہ پہلے یہ آئے پھر یہ آئے پھر یہ آئے، یہ مطلب نہیں. جب وا آ گیا تو اس میں آرڈر ضروری نہیں ہوتا، فا میں آرڈر ضروری ہوتا ہے کہ اس آرڈر میں آئے یہ پھر یہ پھر یہ، اس لیے ہم اس کا ترجمہ پھر کے ساتھ بھی کرتے ہیں نا. تو یہاں پہ عیسیٰ علیہ السلام بعد میں آئے ہیں لیکن ان کا ذکر بیچ میں ہے. وَآتَيْنَا دَاوُودَ زَبُورًا، اور دی ہم نے داوود علیہ السلام کو زبور. اور داوود علیہ السلام وہ پیغمبر ہیں کہ جن کو یہ بہت مانتے تھے، داوود اور سلیمان علیہ السلام کے بعد تو سمجھتے تھے کہ کوئی پیغمبر ہی نہیں آیا، بس وہیں پہ نبوت ختم ہو گئی. اور ان کے پاس بھی تو زبور آئی تھی، اور زبور کون سی تختیوں پہ لکھی ہوئی تھی، اور وہ زبور کے اندر شریعت نہیں تھی، اللہ تعالیٰ کی حمد کے ترانے تھے. اور آپ کو پتہ ہے کہ داوود علیہ السلام کو اس قدر خوبصورت آواز دی گئی تھی کہ جب وہ زبور پڑھا کرتے تھے تو پرندے رک جاتے تھے ہوا میں، پڑھاتے تھے ان کے، یہ جو ان کی تلاوت ہوتی تھی اس کو سنتے تھے، پہاڑ ان کے ساتھ تلاوت کرتے تھے، ان کے ساتھ پڑھتے تھے. امیجن کریں کتنی خوبصورت آواز ہوگی ان کی. وَرُسُلًا قَدْ قَصَصْنَاهُمْ عَلَيْكَ مِن قَبْلُ، اور کئی رسول ایسے ہیں جن کا ہم نے آپ پر اس سے پہلے ذکر کیا. علیکا سے مطلب کون ہے؟ آپ صلی اللہ علیہ وسلم پر اس سے پہلے ذکر کیا، مطلب کیا؟ یعنی قرآن پاک میں ان کا ذکر ملتا ہے، ہم پہلے سے آپ کو بتا چکے ہیں ان کا. اور آپ کو پتا ہے کہ کتنے انبیاء کا ذکر ہے قرآن میں؟ 25. بعض کہتے ہیں 24، کیونکہ ذی الکفل کے اوپر اختلاف ہے علماء کا کہ ذی الکفل جو تھے وہ پیغمبر تھے یا نہیں تھے، تو جو ان کو کاؤنٹ کرتے ہیں تو 25، اگر نہیں کاؤنٹ کرتے تو 24. تو صرف 24 یا 25 کا ذکر ہے قرآن پاک میں، ان کے علاوہ کیا کوئی پیغمبر نہیں آئے؟ آئے ہیں. اور ایک جگہ پہ ہمیں روایت میں ملتا ہے 1,24,000، ویسے وہ اس حدیث کے اندر کلام ہے، یعنی پتہ نہیں ہے کہ وہ حدیث صحیح ہے یا نہیں، اس کی اوتھینٹسٹی بہت زیادہ نہیں ہے جس میں یہ 1,25,000 پیغمبروں کی بات آئی، مگر یعنی بے شمار پیغمبر آئے، کیونکہ اللہ تعالیٰ نے فرمایا وَرُسُلًا نَقْصُصْهُمْ عَلَيْكَ، اور کئی رسول ہیں جن کا ہم نے آپ کے آگے ذکر ہی نہیں کیا ہے. جن کا ذکر زیادہ تر آتا ہے جن کو عرب لوگ جانتے تھے یا ان کے ارد گرد قریب کے علاقوں میں وہ پیغمبر آئے تھے، تو اولین مخاطب جو فرسٹ جن کے ساتھ بات کی گئی ہے وہ تو عرب ہی ہیں نا، وہ مکہ والے ہیں، تو ان کے قریب قریب جو پیغمبر تھے ان کا ہی ذکر کیا گیا، باقیوں کا نہیں ذکر کیا گیا. اب آپ کا مطلب ہے افریقہ میں، امریکہ میں، آسٹریلیا میں، کہیں کئی پیغمبر آئے ہوں گے لیکن ان کا ذکر نہیں آپ کو ملتا، تو کیا آپ کو لگتا ہے کہ یہاں پہ ان کو چھوڑ ہی دیا گیا یورپ میں اور رشیا میں؟ کون آیا ہم کچھ نہیں جانتے. بعض لوگ کہتے ہیں بدھا جو تھا وہ بھی ہو سکتا ہے ایک پیغمبر ہو، تو ہو سکتا ہے، ہم نہیں جانتے، ہم کچھ نہیں کہہ سکتے اس بارے میں، کیونکہ جو پیغمبر آئے ہیں ان کا ذکر نہیں ہے، اکثر کا ذکر نہیں، زیادہ تر کا ذکر نہیں ہے، کم کا ذکر ہے. تو اس سے ہمیں پتہ چلتا ہے کہ اور بھی جگہوں پہ آیا, کیونکہ اللہ تعالیٰ نے قرآن پاک میں فرمایا کہ اللہ تعالیٰ کسی بستی کو ہلاک نہیں کرتا جب تک کہ وہاں پہ اپنے رسول نہ بھیج دے, جب تک کہ ان کو بتا نہ دے, ان تک حق واضح نہ کر دے. تو اللہ تعالیٰ نے ایسے نہیں انسانیت کو چھوڑ دیا ہوا کہ باقی لوگ جو ہیں وہ ان کو تو کوئی بھی نہیں بھیجا گیا اور صرف یہاں کے لوگ خاص تھے, ایسا نہیں ہے. مگر ہاں ان کا سب کا ذکر یہاں پہ نہیں آتا. اچھا اس میں ایک بڑی ہی خوبصورت بات ہے, رسلن لم نقصصہم علیک, بہت خوبصورت بات ہے جو کہ سوچنے کی ہے. آخر وہ بھی تو پیغمبر تھے نا, اور ان کا مینشن ہی نہیں ہوا. اور آخری کتاب جو قیامت تک باقی رہنے والی کتاب ہے اس میں ان کا ذکر ہی نہیں آیا. تو پھر کیا وہ کوئی چیز نہیں تھے؟ کیا بات ہے ان کا ذکر نہیں آیا؟ اب دیکھیں نا, ہم تو ذرا سا کوئی کام کرتے ہیں نا تو ہمارا دل کرتا ہے ہمارا ذکر ہو, ہمارا نام مینشن کیا جائے, اناؤنسمنٹ میں ہمارا بتایا جائے, اور اپنا نام سن کے اتنے خوش ہوتے ہیں چاہے دوسروں کو یاد بھی نہ رہے, ان کو پرواہ بھی نہیں ہے, ان کو پتا بھی نہیں آپ کون ہیں, لیکن ہمیں بڑی خوشی ہوتی ہے میرا نام وہاں پہ لیا گیا تھا, اسٹیج پہ میرا نام لیا گیا تھا اور میرے نام کے وہاں پہ بورڈ لگے ہوئے تھے. ان رسولوں کے بارے میں آپ کا کیا خیال ہے جن کا کوئی نام ہی نہیں لیا گیا؟ تو اس سے پتا چلتا ہے ایک بہت, اس کے اندر سے آپ نکتہ یہ سمجھ سکتے ہیں, ہمارے لیے سب کے لیے سبق ہے کہ بڑائی اس میں نہیں ہے, گریٹنیس اس میں نہیں ہے کہ ضروری ہو کہ ہمیں کوئی ریکگنائز ہی کرے, کوئی ہمارے نام ہی مینشن کیے جائیں تو پھر ہی ہم کوئی بڑی چیز ہوں گی. اگر ہمارا نام نہیں مینشن کیا گیا ہم تو روٹھ جائیں گے, ناراض ہو جائیں گے, اور ہم نے اب کام ہی نہیں کرنا. جی آپ تو ہمارا نام بھی نہیں لیتے, چلیں ٹھیک ہے ہمیں کوئی پے نہ دیں, لیکن کم از کم انسان کو یہ تو ہونا چاہیے کہ آپ دوسرے کو مینشن تو کریں. ایسی بہت ساری شکایتیں آتی ہیں نا, کیوں نہیں ہمیں ہمارا ذکر کیا گیا, ہمیں اپریشیٹ کیوں نہیں کیا گیا؟ ان پیغمبروں کے بارے میں کیا کہیں گے؟ کیا ان کی قدر و قیمت کم ہو گئی؟ نہیں, وہ بھی اللہ تعالیٰ کے اسی طرح رسول ہیں جیسے باقی ہیں. کوئی ان کی فضیلت میں, ان کی قدر و منزلت میں کوئی کمی نہیں آ گئی؟ اللہ نے نہیں مینشن کیا, ضرورت نہیں تھی. ہاں ہمیں اگر کہہ دیا جائے کہ آپ 10 لوگ کام کر رہے ہیں, اس میں سے 2 کا نام تو بتایا جائے گا اور باقیوں کا نہیں بتایا جائے گا, تو کیا ہوگا؟ اگلی دفعہ ہم کام ہی نہیں کریں گے. بہت سارے رسول ایسے ہیں جن کا ذکر ہی نہیں ملتا, کسی کو پتہ بھی نہیں ہے کہ ان کے نام بھی کیا تھے, کہانی تو دور کی بات ہے. یہ ہوتے ہیں بڑے لوگوں کے کام, اور جو چھوٹے لوگ ہوتے ہیں نا وہ بس ناموں میں ہی پڑے رہتے ہیں, ان کو یہی جنگ ان کی ختم نہیں ہوتی, میرا نام میرا نام, آیا کہ نہیں آیا, آپ نے مینشن کیا یا نہیں کیا. تو ہمیں اس سے اوپر اٹھ کے کام کرنے ہیں, جب دین کا کام کرنا ہے نا تو اس سے بالا تر ہو کے کریں, اس سے اوپر اٹھ جائیں. جو بڑے کام کرنا چاہتے ہیں نا ان کو پھر اس لیول پہ ہونا چاہیے, اور جو چھوٹے چھوٹے میں ہی رہنا چاہتے ہیں اور چھوٹے ہی رہیں گے تو وہ پھر بس اپنے ناموں میں ہی رہے. تو نام نہ لینے میں کسی کی بھی قدر و قیمت گھٹے گی نہیں اللہ کی نظر میں, ٹھیک ہے؟ اب جہاں پہ رسول کا لفظ آ جاتا ہے نا اس میں نبی بھی شامل ہے, جہاں پہ نبی کا لفظ آ گیا اس میں رسول بھی شامل ہے. ہاں ایک ساتھ دونوں آ گئے تو پھر نبی اور رسول میں فرق ہے, اور علماء نے ڈفرینٹ, آپ دیکھیں گے علماء نے ڈفرینٹ ڈفرینٹ فرق بتائے ہیں رسول میں اور نبی میں, یہ فرق ہے. اب یہاں پہ دیکھیں, جہاں پہ نبی کہا گیا من ون نبی یہ نا من بعد ہی, تو اس کے اندر رسول بھی ہیں شامل. جب یہاں پہ کہا گیا من قبل ورسولن رسولن قد قصصناهم علیک من قبل, تو ان میں رسول بھی ہیں نبی بھی شامل ہیں, کیونکہ جب ایک کا بتایا جائے گا تو دوسرا اس میں خود بخود آ جائے گا. سمجھ آ گئی بات؟ لیکن جس وقت ساتھ ساتھ آئیں, مثلا نبی اور رسول ایک ہی جگہ پر دونوں ساتھ ساتھ مینشن کیے جا رہے ہیں, تو اس وقت پھر آپ کو سمجھنا چاہیے کہ رسول اور نبی میں سلائٹلی سر ڈفرنس یہ ہے. بعض کہتے ہیں کہ آپ, کیونکہ میں نے بتایا آپ کو ڈفرینٹ ڈفرینٹ علماء نے ڈفرینٹ باتیں کہی ہیں, بعض کہتے ہیں رسول وہ ہیں جن کے شریعت دی گئی, نبی وہ ہیں جو پچھلے کی شریعت لے کے کنٹینیو کرتے ہیں, رسول وہ ہیں جن کو اللہ تعالیٰ نے دنیا میں بھی محفوظ رکھا, ان کو کوئی قتل نہیں کر سکتا, نبی وہ ہیں جن کو قتل بھی کیا گیا.
اور بھی بہت سارے رسول وہ ہیں جن پہ کتابیں یا صحیفے اترے، نبی وہ ہیں جن کے اوپر نئی کتابیں اتری، تو اور بہت ساری کہتے ہیں، مگر ڈفرینسز ہیں، اس لیے بہت زیادہ اس کے اندر نہیں کہ بس مجھے پتا ہونا چاہیے نبی اور رسول کون ہے، کیونکہ آپ کو اتنے سارے اقوال اس میں ملیں گے، بعض نے یہ بھی کہا لیکن یہ اس بات میں اتنی زیادہ اتنی اوتھینٹسٹی نہیں ہے، بعض نے کہا نبی وہ ہیں جن کو عام لوگوں کو کہنے کا نہیں کہا گیا کہ آپ عام لوگوں میں تبلیغ کریں، رسول وہ ہیں جن کو حکم دیا گیا کہ آپ جائیں اور آپ لوگوں کو یہ کہیں، یعنی اس کے اندر اتنی یہ سمجھ سے باہر ہے کہ ایسے کیسے ہو سکتا ہے کہ نبی وہ ہیں کہ جن کو نہیں کہا گیا، رسول وہ ہیں جن کو کہا گیا کہ آپ جائیں اور بتائیں لوگوں کو، اور نبی وہ ہیں کہ اگر لوگوں نے ان کو نہیں مانا تو ان کے اوپر عذاب نہیں آئے، رسول وہ ہیں جن کے اوپر پھر اگر ان کو نہیں مانا گیا تو ان قوموں کے اوپر عذاب آئے، پھر اللہ نے ان کو صفائے ہستی سے مٹا دی، تو یہ اس میں ٹو مچ اس کی گہرائی میں جانے کی ضرورت نہیں، بس ایز لانگ ایز آپ کو یہ بات سمجھ آ گئی ہے تو ٹھیک ہے. وکلم اللہ موسیٰ تکلیما، اور کلام کیا اللہ تعالیٰ نے موسیٰ سے کیسے، ایسے نہیں کوئی جیسے کوئی خفیہ کوئی بات ایسے کوئی کوئی لکھ کے کی گئی ہو یا کسی اور طریقے سے، نہیں تکلیما جیسے کلام کرنا ہوتا ہے، جیسے کلام کا ایک طریقہ ہوتا ہے، جیسے کلام کیا جاتا ہے ڈائریکٹلی، یعنی ان سے کلام کیا میں ورائے حجاب کے، حجاب کے پیچھے سے، لیکن ڈائریکٹ اللہ تعالیٰ نے ان سے بات چیت کی تھی، اور آپ صلی اللہ علیہ وسلم اور موسیٰ علیہ السلام کے علاوہ اللہ تعالیٰ نے، ہمیں پتہ نہیں چلتا واللہ عالم، مگر ہمیں ایسے پتہ نہیں چلتا کہ کسی اور کے ساتھ بھی اللہ تعالیٰ نے اس طرح سے ڈائریکٹ کلام کیا ہو. ہاں زمین پہ صرف موسیٰ علیہ السلام کے علاوہ کسی اور سے نہیں کیا، آپ صلی اللہ علیہ وسلم پہ آسمانوں پہ کیا تھا. لیکن اب یہ بتائیں کہ جب یہاں پہ کہہ دیا گیا کہ دیکھیں نوح علیہ السلام پہ بھی اور نبیوں کے اوپر بھی اللہ تعالیٰ نے وحی کی، اور بہت سارے رسول آئے اللہ نے ان کے اوپر وحی کی، تو اب اس کے بعد کیا کسی رسول مثال کے طور پہ اسماعیل علیہ السلام، اسحاق علیہ السلام، یعقوب علیہ السلام، ان کے پاس کوئی تختیوں کے اوپر لکھی ہوئی کتابیں نہیں آئی ہیں، تو کیا اس سے ان کی کوئی شان گھٹ گئی؟ نہیں گھٹی، یہ اللہ تعالیٰ کا اپنا طریقہ ہے، کسی کو اللہ تعالیٰ نے ایسے وحی دل میں ڈال دیا بات، یا فرشتہ لے کر آیا زبانی باتیں کی گئی کہیں کے اوپر تختیوں کی صورت میں کر دی گئی، تو اس کے اندر اتنا بڑا اس کو ایشو بنا لینا کہ ہمیں ایسا ہی چاہیے، یہ تو ان کا مطالبہ صحیح نہیں تھا. رسل مبشرین و منذرین، رسول تو اس لیے آئے ہیں، کوئی اپنے معجزے دکھانے کا ان کا مقصد نہیں ہوتا کہ ہم آئیں اور کچھ سپرفیشل چیزیں کر کے دکھائیں لوگوں کو، کوئی کرتب دکھائیں اور ان کو متاثر کریں، وہ تو اس لیے آتے ہیں کہ لوگوں کو بشارتیں دیں اور ان کو انذار کریں، مطلب کیا ہے، خوشخبریاں سنائیں اور ان کو ڈراوے دیں، وارن کریں. منذر کا مطلب ہم ویسے ڈرانے والے تو لکھتے ہیں، لیکن ڈرانے والا وہ ڈرانے والا مطلب نہیں ہے کہ جس سے خوف زدہ کیا جائے لوگوں کو، جیسے مثال کے طور پہ کوئی آج کل ایسی کوئی شکلیں یہ ہالووین پہ بنا لیتے ہیں جو ڈرانے والی ہوتی، یہ بات نہیں ہے، بلکہ مطلب وارن کرنا کہ دیکھو اگر تم اس راستے کے اوپر چلتے رہے جو شرک کا راستہ ہے تو اس کا انجام یہ ہے، یہ ڈراوا، اس کے آگے جہنم ہے، یہ ڈراوا. تو مبشرین بھی تھے وہ، منذرین بھی تھے، اور دیکھیں قرآن پاک کا بھی اسلوب یہی ہے، قرآن پاک میں بھی آپ کو خوشخبریاں بھی ملتی ہیں اور ڈراوے بھی ملتے ہیں. بعض لوگوں خوشخبریاں تو بڑی اچھی لگتی ہیں، لیکن جہاں ڈرانے والی بات آتی کہتے ہیں ہاں قرآن میں ایسی کیوں بات ہے، ہم تو ڈر جاتے ہیں، یہ تو باتیں ہونی ہی نہیں چاہیے. تو یہ چیز صحیح نہیں ہے، انسان کو دونوں چیزوں کی ضرورت ہوتی ہے، اس کو خوشخبری بھی چاہیے، حوصلہ بھی چاہیے، امید بھی چاہیے، اور اس کو ایک جس کو کہتے ہیں کہ ایک خبردار کرنا، ایک وارننگ بھی چاہیے ہوتی ہے. صرف اگر آپ خوشخبریاں ہی دیتے رہتے ہیں تو وہ بھی کام نہیں کرتی، اور اگر صرف ڈراتے رہے تو وہ بھی انسان کو نا امید کر دیتے ہیں. آپ اپنے بچوں کے ساتھ بھی تو ایسے کرتے ہیں، کبھی تو ان کو کہتے ہیں کہ اگر تم ایسے نہیں کرو گے میں تمہیں کھیلنے نہیں دوں گی، تمہاری گیم لے لوں گی تمہارے ساتھ یہ، اور کبھی ان کے ساتھ آپ یہ بھی کہتے ہیں کہ اگر تم اچھا کام کرو گے تو آج میں تمہیں یہ گفٹ دلاؤں گی مثلا. تو دونوں چیزیں کرتے ہیں نا، اور یہی دونوں چیزیں تربیت کے لیے ضروری ہوتی ہیں کہ آپ بشارت بھی دیں آپ ڈراوا بھی دیں، ایک ہی چیز کرنا ان میں سے جو ہے نا، کبھی کبھی صرف خوشخبریاں دینا بھی لوگوں کے لیے اس قدر تباہ کن ہو جاتا ہے، کیونکہ وہ اتنی خوش فہمی کا شکار ہو جاتے ہیں اور سوچتے ہیں کہ اب تو ہم بس پار ہی پار ہیں، اب تو کوئی فکر کی ضرورت ہی نہیں، اب ہم جو مرضی کریں گے وہ ہمارے لیے تو جنت ہی ہے. खुशखबरियां पा पा के वो ये इस हालत पे पहुंच जाते। तो नबियों ने खुशखबरियां किन के लिए दी? जो मान जाएगा और साले अमल करेगा। ऐसे ही नहीं कि सारों को खुशखबरी है तुम सभी सही हो। और मुनजिर वो किसके लिए थे? वो लोग जो कुफर करने वाले, शिर्क करने वाले या गुनाहों में पड़े। ये किस लिए अल्लाह ताला ने उनको भेजा था? ली अल्लाह, ताकि ना यकू ना हो, लिन्नास लिए लोगों के, अल्लाह अल्लाह पर हुज्जतुन हुज्जत, बाद रसूल रसूलों के बाद, कि लोगों के पास अब कोई एक्सक्यूज ना रहे रसूलों के आने के बाद। क्या मतलब है? कयामत के दिन कोई लोग खड़े होके ये ना कहें, या अल्लाह आपने हमारे पास कोई रसूल भेजा होता तो हमें पता होता ना। अल्लाह तो किसी को भेज ही देता जो आके हमें बता देता, हमें क्या पता था क्या सही है और क्या गलत है। अल्लाह हम तो अपनी सोच के मुताबिक चलते रहे, जैसे सब कर रहे थे वैसे करते रहे, हमें कहाँ पता था। अल्लाह कोई रसूल ही भेज देता तो लोग फिर अल्लाह ताला के ऊपर इल्जाम डाल देते क्यामत के दिन। अल्लाह ताला ने हुज्जत तमाम कर दी, सब एक्सक्यूजेस खत्म कर दिए रसूलों को भेज के। समझ आई बात? लेकिन इसके बावजूद आप देखते हैं हमारे मुसलमानों में कैसे लोग हैं, बड़े ही भोले लोग हैं ये भी, जो आगे से क्या कहते हैं आज, हम तो इसलिए नहीं पढ़ते, इसलिए नहीं इल्म लेते कि फिर अमल करना पड़ेगा। तो हम अमल नहीं करेंगे तो हम अल्लाह को जाके कह देंगे क्यामत के दिन कि अल्लाह हमें पता ही नहीं था, तो फिर हम अमल कैसे करते? अल्लाह ताला ने तो पूरी इंसानियत के लिए हुज्जत तमाम कर दी है। तुम तो मुसलमान हो के कैसे कह सकते हो, जो एक रसूल का कलमा पढ़ते हो, फिर तुम कैसे कयामत के दिन खड़े होके कहोगे अल्लाह हमें तो पता ही नहीं था। अल्लाह हमें पता क्या था? हमें पता होता तो हम अमल करते ना। तुम कैसे एक्सक्यूज देगे ये बताओ? क्योंकि ये बात मैंने इतने लोगों से सुनी है कि उनके पास बड़ा अच्छा घड़ा घड़ाया बहाना है, जो उन्होंने अभी से सोच लिया है कि वो अल्लाह ताला को क्या कहेंगे। देखो बनते कितने स्मार्ट हैं, इतने स्मार्ट बनते हो, तुम्हारी बातें अल्लाह नहीं सुन रहा, कोई खुदा खौफ ही नहीं है, वो सुन रहा है कि तुम ये, जैसे कोई कह दे कि भाई मैं तो, वो जज आपके सामने बैठा और आपका है, मैं तो जज के सामने जाके अदालत में कह दूंगी कि मैं तो बरी जिम्मा हूं और यह अभी मैं चोरी कर रही हूं, नहीं मैं तो जज को कह दूंगी, और जज आपके सामने ही बैठा। आप जिस अल्लाह के सामने खड़े होके ये बहाने करने का सोचते हैं, देख नहीं रहे, सोचते नहीं है कि वो अल्लाह ताला आपको देख रहा है, आप उसकी नजरों में, वो आपके सारे बहाने सुन रहा है। हम तो इसलिए नहीं सीखते, फिर अमल करना पड़ेगा। अमल तो हमने करना नहीं, हम तो अमल से बड़ा डरते हैं, वो नहीं हमसे होता तो हम अल्लाह को कह दे हमें पता ही नहीं था। व्हाट अ ट्रिक! हाँ, यानी जैसे लोगों को बहाने करके हम इस तरह कर देते ना, हमें तो पता ही नहीं था, लोग मुझे तो पता ही नहीं था रेड सिग्नल पे रुकना है, लोग मुझे पता ही नहीं था ये करना है, हमें क्या पता था। तो इसी तरह लोग हमारी बातों में आ जाते हैं ना, तो इसी तरह हम नाउजु बिल्ला अल्लाह को भी अपनी बातों में ले आएंगे। ये सोचते हो तुम क्या अल्लाह के सामने बहाना करोगे? तुम्हारे पास अल्लाह ने अपना रसूल भेज दिया। खास तौर पे मुसलमानों सुन लो, तुम तो अल्लाह के रसूल का कलिमा पढ़ने वाले हो, तुम गवाही देते हो कि आप सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं। तुम बताओ तुम क्या जाके हुज्जत दोगे अल्लाह के पास? तुम्हारे पास क्या एक्सक्यूज होगा? चलो दूसरे मिसाल के तौर पे कोई कह देता है हमें तो पता ही नहीं था, उसके लिए अल्लाह ताला ने फरमाया कि अल्लाह ताला ने इसलिए रसूल भेजे हैं ताकि कोई ना उस दिन खड़ा हो के ये कहे अल्लाह को हमें तो पता ही नहीं था, हम तो जानते ही नहीं थे। एक्सक्यूज खत्म हो गया ये, हम तो जानते नहीं तुम्हारे पास भेजे थे अल्लाह ने रसूल, हर बस्ती के पास रसूल है। और देखें अब भी आप सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने बशीर और नजीर बना के भेजा। कुरान पाक में है कि हमने आपको बशीर और नजीर बना के भेजा। तो अब आप सल्लल्लाहु अलैहि वसल्लम के आने के बाद सबके एक्सक्यूजेस खत्म हो जाते हैं। हाँ, सबके एक्सक्यूजेस खत्म हो जाते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने कयामत तक के लिए रसूल बना के भेज दिया, यानी आपकी जो तालीमात है और आप जो वही का ये पैगाम लेकर आए, ये कयामत तक के लिए महफूज है, सेफ है, इसलिए आपकी रिसालत कयामत तक के लिए हो गई। अगर नऊजु बिल्ला ये महफूज ना होता, अगर ये किसी ने चेंज कर दिया होता जैसे बाकी किताबें हो गई, अगर आप सल्लल्लाहु अलैहि वसल्लम की हदीस ही महफूज ना होती, तो फिर कोई कह सकता था कि हमारे पास कौन आया, اب آپ کے پاس فزیکلی تو آپ صلی اللہ علیہ وسلم نہیں پہنچے، لیکن کیا آپ کو پیغام پہنچ گیا؟ جی ہاں پہنچ گیا، پوری دنیا کے لوگ یہ مانتے ہیں. ہاں کوئی ہو سکتا ہے مے بی ہمیں جس کا نہ پتا ہو، کوئی کہہ سکتا ہے نہیں جی ہمیں تو نہیں پہنچا. کوئی کسی جنگل کے اندر رہتا ہے، کوئی کسی آئیلینڈ میں رہتا ہے، واقعی وہاں تک نہیں کوئی پہنچا. ایک جگہ کا بتا رہے تھے کہ ایک آئیلینڈ میں ابھی تک لوگ ایسے رہ رہے ہیں، وہ یہ کپڑا باندھا ہوا ہے اور وہ کچھ اس طرح کی زندگی گزار رہے ہیں کہ انہوں نے ان کو سیٹلائٹ سے دیکھا، وہاں تک کوئی پہنچا ہی نہیں، کوئی گیا ہی نہیں آج تک، اور وہ ایسے لوگ ہیں. اور سبحان اللہ آپ دیکھیں یہ بات آپ لوگوں نے بھی نیوز میں سنی ہوں گی، کچھ زیادہ عرصہ نہیں ہوا اس بات کو. یہ جو کرسچن مشنریز ہیں نا، یہ گئے کہ ہم ان کو جا کے پریچ کرتے ہیں، تو ابھی بوٹس میں جا ہی رہے تھے تو انہوں نے اتنا وہاں سے مارا، تیر چلائے، وہ کیا ان کو ختم ہی کر دے، ان کو ساروں نے ویسے ہی چھوڑا ہوا. شاید وہ جگہ اتنی اس قابل ہی نہیں ہوگی، ورنہ تو دوسرے لوگ جا کے قبضہ کر لیتے، وہاں پہ کوئی ریسورسز ایسے نہیں ہوں گے. تو وہ جیسے رہ رہے ہیں، جیسے پتہ نہیں کس زمانے کے جس طرح سے وہ رہ رہے ہیں، وہ وہیں رہ رہے ہیں، نہ ان کو کوئی چھیڑتا ہے اور نہ کوئی وہاں پہ جاتا ہے. کوئی ہو سکتا ہے ایسی جگہ کوئی آج میں کوئی بھی پیغام نہیں پہنچا، کوئی بھی ان کے پاس کوئی ایسی ریسورسز نہیں ہے، تو ہاں اللہ تعالیٰ کے پاس جا کے جب وہ یہ کہیں تو اللہ تعالیٰ وہاں پہ اپنے عدل و انصاف کے مطابق، جس طرح سے بھی عدل کے مطابق ہوگا، اس طرح ان کے درمیان فیصلہ فرمائے گا. ہمیں اس کی فکر کرنے کی ضرورت نہیں کہ ان کا کیا ہوگا، ہم نہ جج بنے نا. ہاں مگر میجورٹی دنیا 99% اس وقت دنیا ساری جانتی ہے، نام تو جانتی ہے نا آپ صلی اللہ علیہ وسلم کا، آپ صلی اللہ علیہ وسلم کی حدیث بھی ہے، آگے پھر ہم پڑھیں گے اس حدیث کو، کہ اس ذات کی قسم جس کے ہاتھ میں محمد صلی اللہ علیہ وسلم کی جان ہے، اس امت میں سے کسی کے کان میں بھی میری آمد کی خبر پڑ گئی، ٹھیک ہے، میری آمد کی خبر پڑ گئی اور وہ ایمان نہیں لے کر آیا مجھ پہ، موت سے پہلے اسی چیز پہ ایمان نہیں لے کر آیا جو میں لے کے آیا ہوں، تو وہ جہنم میں جائے گا. سمجھ آئی؟ اور امت سے مراد کون ہے؟ کہ میری امت میں سے جس کے کان میں میری آمد کی خبر پڑ گئی. امت کا مطلب کون ہے؟ امت مطلب امت آپ صلی اللہ علیہ وسلم کی، جتنے بھی انسان آپ صلی اللہ علیہ وسلم کے بعد آئے ہیں نا، وہ سب آپ کی امت ہے، سب امت ہے. ہاں مگر کیا یہ کافر بھی امت ہے؟ ہاں یہ بھی امت ہے آپ صلی اللہ علیہ وسلم کی، مگر یہ کون سی امت ہے؟ امت دو طرح کی ہے، ایک امت اجابت اور دوسری امت دعوت. یہ فرق سمجھ لیں. ایک امت اجابت کون ہے؟ جنہوں نے آپ صلی اللہ علیہ وسلم پر ایمان لا کر اور اسلام قبول کر لیا. اور دوسری کون سی امت ہے؟ امت دعوت. یہ باقی جتنے بھی ہیں جو مسلمان نہیں ہیں، وہ امت دعوت ہیں آپ کی، ان کے تک دعوت پہنچنی ہے، ان تک بھی آپ کی دعوت ہے، ان تک بھی آپ کا پیغام ہے. تو اس کو سمجھیں کہ یہ ساری امت ہی ہے. تو جس کے کان میں آپ صلی اللہ علیہ وسلم کی آمد کی خبر پہنچ گئی، جس کو پتا چل گیا کہ ایک رسول آئے تھے، پھر اس کے بعد اس نے پرواہ ہی نہیں کی. پرواہ کیوں نہیں کرتے لوگ؟ لیکن اپنے they didn't care. کچھ اپنی آخرت، کچھ اپنی دنیا سے میں اتنی اس قدر زیادہ مشغولیت، یہ اسباب ہیں کہ انسان کو کوئی پرواہ ہی نہیں ہے کہ وہ یہ جاننے کی بھی کوشش کرے کہ ہاں کوئی پیغام لے کر آیا تھا، کوئی رسول تھا. تو اللہ تعالیٰ نے ایکسکیوز ختم کر دیا. سن لو لوگو، اگر کسی نے کوئی ابھی تک بہانے بنا کے رکھے ہوئے تھے نا، تو اب آپ اپنے بہانوں کو ایک سائڈ پہ کر دے. یہ اب رسول آ گئے، اب کسی کا بہانہ نہیں کوئی چلنا. اب کوئی آپ میں سے یہ نہیں کہہ سکتا میں کیا کرتی مجھے تو پتا ہی نہیں تھا، میں کیا کرتی میں تو گھر میں بڑی مصروف رہتی تھی، میں کیا کرتی مجھے تو پتا ہی نہیں چلا، میرے پاس تو کوئی ریسورسز ہی نہیں تھی، میں تو کہیں جا ہی نہیں سکتی تھی، میں کوئی کچھ سیکھ ہی نہیں سکتی تھی، میں تو کچھ سمجھ ہی نہیں سکتی تھی. آج کا انسان کم از کم یہ نہیں کہہ سکتا. ہاں شاید پرانے زمانوں کے اندر جب کچھ بھی وسائل نہیں تھے اور کوئی صحراؤں میں شاید کوئی ایک بندہ اپنی جھونپڑی میں رہ کے ہی زندگی گزار کے وہیں پہ مر کھپ گیا، ہو سکتا ہے وہ کوئی ایکسکیوز دے سکے. آج کا انسان کہاں سے ایکسکیوز دے گا جس کے پاس ہر طرح کا کمیونیکیشن کا ذریعہ ہے؟ وہ کیسے کہہ سکتا ہے کہ میں مجھے پتہ ہی نہیں تھا؟ یعنی ایک دن اس کو قیامت کے دن ہی آنکھ کھلی ہے، او ہو اب مجھے پتہ چلا ہے. ये अब आपको पता चल गया, अब आगे इल्म लेना आपकी जिम्मेदारी है। जब आपको पता चल गया कि रसूल आया है अल्लाह का पैगाम लेकर, तो उस पैगाम को जानना आपकी जिम्मेदारी है कि आप आगे बढ़ के उस पैगाम को जानें, उसको समझें, फिक्र करें इस चीज की कि उसमें क्या है। ये नहीं कि बेपरवाह के बैठ जाए, क्योंकि आप हुज्जत नहीं दे सकते अल्लाह के सामने। कोई भी हुज्जत तमाम हो गई जब अल्लाह ने रसूल भेजी, आप अल्लाह ताला को ये इल्जाम नहीं दे सकते नऊज़ बिल्ला उस दिन खड़े होके कि अल्लाह ताला तूने बताया होता तो हम भी नेक बन जाते ना, हमें कहाँ पता था, मुझे तो पता ही नहीं था ये गुनाह है, मुझे तो पता ही नहीं था जन्नत का रास्ता क्या है, मुझे तो पता ही नहीं था क्या काम करने हैं, हिदायत कौन किस किस चीज में है, मैं क्या जानती, कौन कह सकता है ये बताएं। और आज देखें ये फ्री क्लासेस हैं आपके पास, इंटरनेट हर एक के पास मौजूद है, लेकिन इंटरनेट अगर हर चीज के लिए और इस्तेमाल हो लेकिन कुरान को समझने के लिए ना हो तो क्या एक्सक्यूज देंगे आप। आपके पास पैसे नहीं है देने को, लेकिन ये फ्री क्लास है, जीरो जीरो फीस। कोई ये कह सकता है कि मैं क्या करती, मेरे पास तो पैसे ही नहीं थे, वो तो इल्म ही उस वक्त बड़ा महंगा था, तो इतने पैसे डिमांड करते थे, मैं कहां से सीखती, क्या एक्सक्यूज देंगे। हम में से कोई एक्सक्यूज नहीं दे सकता। अच्छा, मेरे लिए चल के जाना कहीं मुश्किल था, मेरे पास ट्रांसपोर्टेशन नहीं थी, अब तो आपके घर के अंदर, बताइए मैं और आप क्या बहाने देंगे अल्लाह के सामने, या हमने क्या किया रसूल के पैगाम के साथ, हम क्या कुछ कह सकेंगे। इसीलिए तो जब अल्लाह ताला हिसाब किताब लेगा ना, इंसान के पास कोई बहाना नहीं रह जाएगा। अगर पूछ लिया गया ना क्यों किया ये, है ना, दुआ अल्लाह हसीबना हिसाब यसीरा, इसीलिए दुआ अल्लाह हमारा हिसाब आसान कर देना, अल्लाह हमारा हिसाब आसान कर देना, क्योंकि अगर अल्लाह ताला ने पूछ लिया क्यों किया तुमने ये, व्हाट इज योर आंसर गोइंग टू बी, क्या जवाब दोगे, क्या कहोगे। दुनिया में तो बड़े आराम से मुकर जाते ना, मुझे पता ही नहीं था, आई डेंट नो दैट, वहां पे क्या कहोगे। वकान अल्लाहु अजीजन हकीमा, और अल्लाह ताला बहुत इज्जत वाला, बहुत हिकमत वाला है, इसमें भी उसकी हिकमत है, उसने रसूल भेजे, वो बड़ा गलबे वाला है, बड़ा कहर वाला है, उसने हुज्जत तमाम कर दी है। सूरह तौहा में आयत 134 में अल्लाह ताला ने फरमाया है, अगर हम इन्हें इससे कबल अजाब से हलाक कर देते तो वो ये कह सकते थे, हमारे रब तूने हमारे पास रसूल क्यों ना भेजा कि हम जलीलो ख्वार होने से पहले ही तेरी आयात की इत्तिबा कर लेते। यानी अगर अल्लाह ना रसूल भेजता और उसे पहले ही उनको अजाब में हलाक कर देता, तो इन्हें आके तो कहना था, इंसान तो बड़ा ही बहाने बनाने में तो बड़ा तेज है ना, जब उसकी गर्दन पकड़ी जाती है तो फिर कितने बहाने करता है, नहीं जी ऐसे नहीं वैसे नहीं वो नहीं ये नहीं, हम छोटी सी चीज पे हमें कोई पकड़ ले फिर देखें बहानों की लिस्ट कितनी होती है। तो फिर अल्लाह ताला को पता है, अल्लाह का इल्म इतना वसी है ना, अल्लाह को ये भी पता है जो चीज हो चुकी है और उसको ये भी पता है जो नहीं हुई, तो अगर ये हो जाती तो फिर क्या होता, ये भी अल्लाह ताला को इल्म है। अगर अल्लाह ऐसा कर देता तो तब इन्होंने ये कहना था, अल्लाह क्यों नहीं भेजे तूने, यानी ते कसूर तो तेरा ही है, अल्लाह ताला माफ करे, हमारा तो कसूर नहीं, हम तो बड़े इनोसेंट थे। तो दूसरे लोगों तक पहुंचाना भी हमारी जिम्मेदारी है, उम्मते मुस्लिमा की, कि वो ये जिम्मेदारी नहीं कि उनको मुसलमान कर दें, मगर ये जिम्मेदारी जरूर है कि उन तक पैगाम पहुंचा दें, पैगाम उनको दे दें, ताकि वो ये ना कह सके हमें पता ही नहीं था, वरना वो ये कहेंगे अल्लाह इनको पता था इन्होंने नहीं हमें बताया, ये हमारे हमसाए में रहते थे, ये हमारे फ्रेंड्स थे, हमारे कुलीग्स थे, हमारे ये थे, इन्होंने नहीं हमें बताया। लाकिन अल्लाहु यशहदु बिमा अंजला इलैक, ये माने या ना माने डजंट मैटर, अल्लाह इस पे गवाह है जो उसने नाजिल किया आपकी तरफ, समझ आई बात, ये अल्लाह तो खुद गवाह है कि उसने ये नाजिल किया, अनजला वो भी इल्म ही, उसने नाजिल किया साथ अपने इल्म के,
इस कुरान को, ये नहीं मानते थे ना इसको कि हमने नहीं ये मानना, ये तो आप आके बताने बोलना शुरू कर देते हैं, बताना शुरू कर देते हैं इस कुरान को, बोल के बता रहे होते हैं हमें, हमने देखा तो नहीं है ना आते हुए, हमारे सामने तो नहीं आया कोई इस तरह की चीज हो, कोई स्टोन्स पे लिखा हो, तख्तियों पे लिखा हो, कोई ऐसी पत्थर की सिलों पे लिखा हो, कोई इस चीज पे लिखा, तो हम देखें तो हमें पता भी चल जाए कि भाई अल्लाह की तरफ से, वो तो आप बोलना शुरू करते थे, हम कैसे यकीन करें अल्लाह की तरफ से है या नहीं है, तो अल्लाह तआला ने फरमाया इससे फर्क नहीं पड़ता, अल्लाह जब गवाह है कि उसने नाजिल किया है आपकी तरफ अपने इल्म के साथ, यानी ये कुरान किसके इल्म से नाजिल हुआ, अल्लाह ताला के, येट हमारे लिए इस कुरान की सिग्निफिकेंस क्या है। तमाम उलूम बाकी जो हैं आप देखें वो इंसानों के बनाए हैं, कोई साइंस है कोई कोई, ठीक है अल्लाह ने उतारे हैं वो इल्म इंसान को सिखाए हैं, लेकिन ये इल्म वो है जो कि अल्लाह ताला ने, यानी ये कुरान वो है जो अल्लाह ताला ने अपने इल्म के साथ उतारा, और अल्लाह ताला का इल्म कितना है, फिर भी हम इस कुरान को पीछे कर देते हैं और बाकी चीजों को आगे रखते हैं। इस कुरान की फिर वैल्यू क्या है, किसी इंसान की राय, किसी का मशवरा, किसी की बात हमें ज्यादा अपील करती है बजाय जो कुरान के अंदर लिखा होता। हालांकि अगर हमें ये यकीन आए कि अल्लाह ने अपने इल्म के साथ इसको नाजिल किया है, तो अल्लाह ताला का इल्म तो बहुत बड़ी बात है कि मूसा और खिजर अलैहिस्सलाम, कि वो जब खिजर अलैहिस्सलाम ने उनको क्या बताया था, खिजर अलैहिस्सलाम का भी इल्म इतना था कि वो मूसा अलैहिस्सलाम के इल्म से भी ज्यादा था, मूसा अलैहिस्सलाम तो ये समझ रहे थे कि मेरा इल्म बहुत ज्यादा है, खिजर अलैहिस्सलाम का उनसे भी ज्यादा था, जब भी तो उनको नहीं समझ आ रही थी कि ये क्या कर रहे हैं, ये क्यों ऐसे एक्शंस कर रहे हैं, तो खिजर अलैहिस्सलाम क्या फरमाते हैं कि ये जो कश्ती की डेक पे जो आके चिड़िया बैठी है इसकी चोंच में जो पानी का कतरा है, ये है इल्म मेरा आपका और सारी दुनिया का इल्म ये है, और अल्लाह ताला का इल्म ये है जैसे ये समंदर है। उन्होंने एक यानी एक मिसाल के साथ बताया अल्लाह के इल्म की, तो उसका तो इल्म ला महदूद है, उसके इल्म की कोई इंतहा नहीं है, मगर एक समझाने के लिए कि ये है फर्क को, समझो इस बात को कि तुम्हारा इल्म है क्या, और उस कायनात के रब का इल्म तुम्हारे मुकाबले में कितना है, और उसने उस इल्म से इस कुरान को नाजिल किया है, इसके बाद तुम्हें तो भाग भाग के इस कुरान की तरफ आना चाहिए, ये सबसे इल्म वाले का कलाम है, इसमें कुछ चीज नहीं गलत हो सकती, दुनिया जहान की बातें गलत हो सकती, ये जो कह रहा है वो बिल्कुल ठीक है, भाग भाग के आओ इसकी तरफ, भाग भाग के मशवरा लेना है तो इससे लो, भाग भाग के देखो कि जिंदगी में चलना है तो इसकी तरफ आके इससे सीखो, रहनुमाई चाहते हो तो इससे लो, क्यों, इसलिए कि ये उसकी तरफ से है जो सबसे ज्यादा इल्म वाला है, आलीम है, जिसका तो एक नाम ही आलीम है, वल मलाइका तो यशहदून, और फरिश्ते भी गवाही देते हैं, क्या गवाही देते हैं कि अल्लाह की तरफ से यह नाजिल हुआ, वकफा बिल्लाही शहीद, और अल्लाह काफी है गवाह, अल्लाह की गवाही के बाद किसी और की गवाही की जरूरत नहीं, अगर नहीं ये मानते ना माने, अल्लाह ताला को ये गवाह इस पे है और अल्लाह की गवाही काफी है। काफी होने का मतलब क्या है, यानी देखें एक गवाही हम तो नहीं देख रहे ना कि अल्लाह ताला गवाही दे रहा है, हम क्या कैसे इसको समझें कि अल्लाह की गवाही काफी है, अल्लाह ने गवाही दी है, अल्लाह की गवाही का मतलब यहां पे ये है, इस चीज को समझें, इंपॉर्टेंट है, पढ़ के आगे भी हम जा सकते हैं लेकिन समझना जरूरी है, अल्लाह की गवाही का मतलब ये है कि कुरान पाक के खिलाफ जितने भी लोग बातें बनाएं, एतराजात करें, चाहे पास्ट में किसी ने किए थे, चाहे आज लोग कर रहे हैं, चाहे फ्यूचर में लोग करेंगे, तो उनके लिए किसी आउटसाइड दलील की जरूरत नहीं है आपको, अल्लाह की गवाही उसमें काफी है। क्या मतलब हुआ अल्लाह की गवाही का, यानी अल्लाह की तरफ से जो अल्लाह ताला ने जो फरमा दिया कि अल्लाह ताला इस पे गवाह है, अल्लाह की तरफ से जो ये बात आई है कुरान के, कुरान हक है, उसमें आपको मुसलमानों को बहुत परेशान होने की जरूरत नहीं कि हम जाएं हाय हम वो किस तरह से हम इनको कन्विंस कर रहे हैं, कैसे हम इनको ये करें, ये तो मान नहीं रहे, नहीं, अल्लाह ताला ने खुद गवाही दे दी है ना, वो ही काफी है। क्या मतलब? कि अल्लाह ताला ने कुरान की हक्कानियत साबित कर दी है इस कुरान में ही, ये है अल्लाह की गवाही। इस कहीं बाहर जाने की जरूरत नहीं है, इसी में है। क्योंकि अल्लाह ताला की गवाही आप जाके तो नहीं देख सकते कहीं से, कहां से देखेंगे? यानी इस कुरान में ही गवाही है। इसलिए कोई नहीं मानता या इतराजात करता है ना, तो आप इतने एग्जॉस्ट ना हो, आप कहें कुरान पढ़ लो, इसमें उनके इतराजात का जवाब है, अल्लाह ने खुद दिया हुआ है। उनके जो डाउट्स हैं उनकी अजाला अल्लाह ने खुद कर दी है, ये खुद उनको रहनुमाई देगा। और वाकई कोई इंसान अगर खुले जहन के साथ इसको पढ़ेगा ना, ये सब सवालों के जवाब दे देता है उनके, जो उनके इतराजात, जो उनके डाउट्स, ये कहीं से सीख के आए, किसी ने उनको सिखा दिया, ये कहीं से बना के ले आए, ये आप सल्लल्लाहु अलैहि वसल्लम का अपना कलाम है, ये किसी और का नहीं है, किसी और डिवाइन हस्ती का कलाम नहीं है, ये जितने भी इतराजात हैं उनके लिए अल्लाह काफी गवाह है कि ये हक है। और वो गवाही कहाँ से मिलेगी? हम किधर ढूंढने के लिए जाएं उस गवाही को? आपके दुनिया में तो होता है ना कि इंसान सामने आके खड़ा होता है, वो आके गवाही देता है तो आपको समझ आ जाती है। अल्लाह की गवाही आप कहाँ से जाके ढूंढेंगे? कुरान से। यहां पे अल्लाह ने गवाही दी हुई है, तो फिर हम क्या कहेंगे उनको? कुरान को पढ़ लो, इसमें तुम्हारी बातों का जवाब है सारे इतराजात का। ये बात समझ आई है कि नहीं आई? उम्मीद है ये बात समझ आ गई होगी, जो मैं इसलिए दोबारा भी दोहराई है। अब कोई आपसे पूछे अल्लाह की गवाही कैसे, किस तरह अल्लाह की गवाही, तो फिर आपको ये बातें समझनी होंगी। कोई तराज करे कुरान के ऊपर तो उसको कुरान ही थमा दे, ये लो खुद जाके देख लो, अल्लाह खुद इसमें गवाही दे रहा है, अल्लाह ताला ने खुद इसके अंदर बता दिया सब। अल्लाह ताला इन आयात से हमें सीखने, समझने और हिदायत पाने की तौफीक अता फरमाए। सुभानक अल्लाहु व बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। तिलावत सुनिए।
فبما نقضهم ميثاقهم وكفرهم بآيات الله وقتلهم الأنبياء وقتلهم الأنبياء بغير حق وقولهم قلوبنا غلف بل طبع الله عليها بكفرهم فلا يؤمنون إلا قليلا وبكفرهم وقولهم على مريم بهتانا عظيما وقولهم إنا قتلنا المسيح عيسى ابن مريم رسول الله وما قتلوه وما صلبوه ولكن شبه لهم وإن الذين اختلفوا فيه لفي شك منه ما لهم به من علم إلا اتباع الظن وما قتلوه يقينا بل رفعه الله إليه وكان الله عزيزا حكيما وإن من أهل الكتاب إلا ليؤمنن به قبل موته ويوم القيامة يكون عليهم شهيدا فبظلم من الذين هادوا حرمنا عليهم طيبات أحلت لهم وبصدهم عن سبيل الله كثيرا وأخذهم الربا وقد نهوا عنه وأكلهم أموال الناس بالباطل وأعتدنا للكافرين منهم عذابا أليما لكن الراسخون في العلم منهم والمؤمنون يؤمنون بما أنزل إليك وما أنزل من قبلك والمقيمين الصلاة والمؤتون يؤتون الزكاة والمؤمنون بالله واليوم الآخر أولئك سنؤتيهم أجرا عظيما. إنا أوحينا إليك كما أوحينا إلى نوح والنبيين من بعده وأوحينا إلى إبراهيم وإسماعيل وإسحاق ويعقوب والأسباط وعيسى وأيوب ويونس وهارون وسليمان وآتينا داود زبورا ورسلا قد قصصناهم عليك من قبل ورسلا لم نقصصهم عليك وكلم الله موسى تكليما رسلا مبشرين ومنذرين لئلا يكون للناس على الله حجة بعد الرسل وكان الله عزيزا حكيما لكن الله يشهد بما أنزل إليك أنزله بعلمه والملائكة يشهدون وكفى بالله شهيداً.